शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा गीता कणेलसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2073 साल जेठ 21 गते शुक्रबार, नेपाल सम्बत 1136, जुन 3 तारिक सन् 2016।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
भारतद्वारा नेपाली भूमि मिचेर पर्सामा जाँच चौकी निर्माण, रौतहटमा 10 गजा मिचेर घर गोठ बनाइयो।
एमाले र माओवादी बीचको भद्र सहमति भद्रगोल बन्दै मन्त्री परिषद भित्रै विवाद।
निजी लगानीमा सञ्चालित कलेजलाई सरकारी प्रतिष्ठान बनाउन चलखेल सुरु, संचालक समेत रहेका संसदीय समितिका सदस्यद्वारा विधेयक पास गराउन दबाव।
अस्ट्रेलियाको साउथ वेल्समा चमेरा आतंक, सरकारद्वारा संकटकाल घोषणा।
र राष्ट्रपति रनिङ सिल्डमा विपना परियारको अर्को कीर्तिमान।
सबैका लागि घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार।
मानसिक बिरामीलाई उपचारका लागि अस्पताल नपुर्याई रूढिवादी तथा अन्धविश्वासले ग्रसित हाम्रो समाजमा झारफुक र धामी झाँक्रीद्वारा बिरामीको उपचार गराउने परिपाटी रहेको छ।
यदि आफ्नो परिवार र छिमेकमा कोही मानिस बिरामी भएमा उपचारका लागि अस्पताल लैजाने गरौँ। स्वास्थ्यको अधिकार संरक्षण र संवर्धनको लागि सबै मिलेर सहकार्य गरौँ।
राष्ट्रिय मानवाधिकार आयोग र थाहा संचार नेटवर्क।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। भारतले बीरगंज स्थित सीमा क्षेत्रमा नेपाली भूमि मिचेर एकीकृत भन्सार जाँच चौकी आईसीपी बनाएको छ। बीरगंजको अलौ सिर्सियामा नेपाल र भारत दुवैतर्फको आईसीपीको भौतिक संरचना निर्माण कार्य भारत सरकारले नै गर्दै आएको छ। 10 गजा क्षेत्रमा आईसीपीको निर्माण भइरहेको छ। आईसीपीको भारततर्फको भौतिक संरचना भने बनिसकेको छ। नेपालतर्फ आईसीपीको निर्माण कार्य जारी छ। दुवै देशको आईसीपीको पर्खाल 10 गजा क्षेत्रमा रहेको सीमा स्तम्भभन्दा ठिक 10 गज पर निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ। तर भारत सरकारले आफ्नो तर्फको आईसीपीको सिमेन्टेड पर्खाल सीमा स्तम्भभन्दा ठिक 10 गजको दूरीमा बनाएको छ भने नेपालतर्फको पर्खाल 10 गजामा रहेको सीमा स्तम्भभन्दा नेपाली भूमितर्फ 17 गजभित्र पर्ने गरी बनाएको छ। भारत सरकारले नेपाली भूमि मिचेर आईसीपीको पर्खाल बनाएको भन्दै बीरगंज अलौ सिवानटोलका बासिन्दाले गुनासो गरेपछि यही जेठ 11 गते क्षेत्रीय प्रशासक मुकुन्दराज प्रकाश घिमिरेको नेतृत्वको उच्च अधिकारी सम्मिलित टोलीले आईसीपीको स्थलगत निरीक्षण गरेको थियो। निर्माणाधीन आईसीपीको पर्खाल 10 गजा क्षेत्रमा रहेको सीमा स्तम्भभन्दा ठिक 10-10 गजको दूरीमा दुवै देशतर्फ बनाउनु पर्नेमा भारतले नेपाली भूमि बढी मिचेर पर्खाल बनाएको स्थानीय बासिन्दाको गुनासो आएपछि स्थलगत निरीक्षण गरिएको टोलीमा सहभागी शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बीरगंजका प्रमुख विदुर खड्काले बताउनुभयो। आईसीपीको नेपालतर्फको बनाइएको 10 पर्खाल 10 गजा क्षेत्रमा रहेको सीमा स्तम्भबाट ठिक 10 गजको दूरीमा नभएर नेपाली भूमितर्फ नै बढी पर्ने गरी बनाएको भेटिएको पर्साका प्रमुख जिल्लाधिकारी केशवराज घिमिरेले बताउनुभयो। नेपाली भूमि मिचेर भारतीय जाँच चौकी आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
रौतहटमा नेपाल भारत 10 गजा क्षेत्रमा अतिक्रमण बढेको छ। दुवै मुलुकका नागरिकले 10 गजा मिचेर घरगोठ बनाएका हुन्। अन्तर्राष्ट्रिय नियम विपरीत केही ठाउँमा खेती समेत गरिएको छ। सीमामा सशस्त्र र नेपाल प्रहरीका पोस्ट तथा चौकीहरू छन्। तर सुरक्षाकर्मीको ध्यान तस्करी नियन्त्रणमा मात्र केन्द्रित हुँदा 10 गजा मिचिने क्रम बढेको हो। रौतहटको बंकुल र भारतको बिहार स्थित लक्ष्मीनिया जोड्ने 10 गजामा सीमा स्तम्भ मिचेर घरगोठ बनाइएका छन्। मझौला सीमा स्तम्भ 13 र साना स्तम्भ 6 को सीमा मिचेर लक्ष्मीनियाका जोगी महतोले घरगोठ बनाएका छन्। अन्तर्राष्ट्रिय नियमको ठाडे उल्लङ्घन भएको छ। एक स्थानीय बासिन्दाले भने दुवै देशका सीमा सुरक्षा बलले नियन्त्रणमा चासो दिएका छैनन्। जिल्लाका रम्पुरवा, नरकटिया, महादेवपट्टी, बेलबिछुवा लगायतका स्थानमा घरगोठ निर्माण भएका छन्। अधिकांशले 10 गजालाई गोबर राख्ने खपडा, इँटा लगायतका सामग्री थुपार्ने थलोका रूपमा प्रयोग गर्दै आएका छन्। नरकटियामा पक्की घर समेत निर्माण भएका छन्। जङ्गी पिल्लर 354 नजिक पक्की घर बनाइएको हो। नरकटिया र सरमजुवा गाविसका 355 र 356 सीमा स्तम्भको बीचमा खेती समेत गरिएको छ। कान्तिपुर दैनिकमा समाचार छ।
सरकारको नेतृत्व फेर्नेबारे गत वैशाख 23 भएको भनिएको भद्र सहमतिलाई लिएर सत्तारूढ दुई प्रमुख दल एमाले र माओवादी केन्द्रबीच किचलो भएको छ। प्रधानमन्त्री केपी ओलीले नौ बुधे बाहेक कुनै भद्र सहमति नभएको दावी गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हिजो एक सार्वजनिक कार्यक्रममा बोल्दै त्यस्तो सम्झौता भएको छ भने लिएर आउन चुनौती दिनुभयो।
यो पनि उसले सम्झौता गर्नु सम्झौता गर्न सम्झौता लिएर आए होइन सम्झौता सम्झिएन। कोही साक्षी बस्न खोजिहाल्छन्, कोही काम फेर्ने भन्छन्, कोही के भन्छ, जनतामा भ्रम बिजाउने, सरकारप्रति अविश्वास बढाउने, सरकारलाई काम गर्न असहज वातावरण बनाउने खालका कुराहरू तपाईँहरू सुनिरहेको छ। 74 साल मङ्सिरमा चुनाव गराउँछ, चुनाव गराएपछि के परिणाम हुन्छ त्यो संसार अगाडि जान्छ, त्योभन्दा अगाडि
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूले भने बजेट पारित भएपछि सरकार फेर्ने समझदारी भएको जिकिर गर्दै आएका छन्। तर प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन र स्थानीय निकाय निर्वाचन गर्ने भन्दै सरकार ढल्ने विषय अस्वाभाविक रहेको जिकिर गर्नुभयो। प्रधानमन्त्री ओलीले देश र जनताको भलो हुन्छ भने आफूले प्रधानमन्त्री पद त्याग्न तयार रहेको पनि बताउनुभयो।
गाउँलाई साह्रै रिस उठ्यो भने अहिले सराब दिन्छु भने झोक चल्यो भने पुष्मन्तर हान्दिउँ भन्नु गाउँको छिना झट्की त्यही घाँसै भइरहेको छ। राम्रैसँग छलफल गर्दा मैले प्रधानमन्त्री छोड्दा देशको भलो हुन्छ भने प्रधानमन्त्री मात्रै होइन म धरती छोड्दा नै भलो हुन्छ भने छोड्न तयार देशको भलो जनताले गरोस् त्यति मेरो इच्छा।
माओवादी केन्द्रका नेताहरूका अनुसार यही गठबन्धन कायम राखेर जाने तर सरकारको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि नेतृत्व परिवर्तन गर्ने भद्र समझदारी पछि गत वैशाख 23 दुई दलबीच नौ बुधे औपचारिक सहमति भएको थियो। माओवादी मात्रै नभई कतिपय एमालेकै नेताहरूले पनि सार्वजनिक रूपमा भद्र सहमतिबारे बोल्न थालेपछि सरकार परिवर्तनको बहस बढी तातेको हो। प्रधानमन्त्री केपी ओलीले भने कहाँ छ सहमति, छ भने लिएर आए भइगुनी भन्नुभएको छ भने एमाले नेता झरनाथ खनालले भन्नुभएको छ नौ बुधेका बेला भद्र सहमति भएको छ, समयक्रमसँगै बाहिर आउँछ। माओवादी केन्द्रका नेता अग्नि सापकोटाले भन्नुभएको छ सहमति भएको हो, एमालेका नेताहरूले बोल्नु भएकै छ। आजको कान्तिपुर दैनिकमा समाचार छ।
प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक सर्वालाई तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन गृह मन्त्रालयले अवज्ञा गरे लगत्तै सत्ता गठबन्धनका दुई प्रमुख घटक एमाले र माओवादी बीच उत्पन्न विवादका कारण 8 महिना पुरानो केपी ओली सरकारको भविष्य अनिश्चित बनेको छ। प्रधानमन्त्री कार्यालयले हिजो सरुवा तत्काल कार्यान्वयन नगर्न दिएको आदेशलाई गृहमन्त्री शक्ति बस्नेतको आदेशमा गृह सचिवले सरुवा कार्यान्वयन भइसकेको अवस्थामा त्यसलाई रोक्न नमिल्ने अवज्ञापूर्ण प्रत्युत्तर दिएपछि गठबन्धन सरकारभित्र मतभेद बढेको हो। उच्च स्रोतका अनुसार अवज्ञा बापत गृहमन्त्रीलाई बर्खास्त गर्ने या माओवादी सत्ताबाट बाहिरिने दुई सम्भावनाको चेपमा प्रधानमन्त्री ओली पर्नु भएको छ। घटनाकै सेरोफेरोमा हिजोको मन्त्री परिषद बैठकमा माओवादीका 8 मध्ये 7 मन्त्री अनुपस्थित रहे। सिडिओ सरुवा प्रकरणमा प्रधानमन्त्री ओली र गृहमन्त्री बस्नेतबीच द्वन्द बढेपछि माओवादी केन्द्रका मन्त्रीहरू बैठकमा अनुपस्थित रहेका हुन्। माओवादीका मन्त्रीहरूले पार्टीको आन्तरिक बैठकका कारण मन्त्री परिषदमा अनुपस्थित रहेको बताए पनि सत्ता साझेदारभित्रको मतभेद प्रमुख कारण भएको स्रोतले बताएको छ। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूषालले शान्ति प्रक्रियाका बाँकी काम छिटो गर्न सरकारलाई दबाव दिने उद्देश्यले आफ्नो पार्टीका मन्त्रीहरू मन्त्री परिषद बैठकमा नगएको स्पष्ट पार्नुभयो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
निजी लगानीमा सञ्चालित मनमोहन मेडिकल कलेजलाई सरकारी प्रतिष्ठान बनाउन प्रस्तावित विधेयक पास गराउन फेरि खेल सुरु भएको छ। कलेजका सञ्चालक समेत रहेका संसदीय समिति सदस्यहरूले विधेयक पास गराउन चौतर्फी दबाव सृजना गरिरहेका छन्। यही बेला नागरिक अगुवाको विरोधका बावजुद संसदको महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले विवादित मनमोहन प्रतिष्ठान सम्बन्धी विधेयकमाथि छलफल अघि बढाएको छ। निजी लगानीमा सञ्चालित कलेजलाई सरकारी प्रतिष्ठानका रूप दिएर ल्याउन खोजिएको भन्दै तत्काल विधेयक फिर्ता लिन नागरिक अगुवाको ध्यानाकर्षण र डाक्टर गोविन्द केसीको अनसन बस्ने चेतावनीलाई व्यवस्था गर्दै समितिले छलफल थालेको हो। चिकित्सा शिक्षा सम्बन्धी माथेमा कार्यदलको प्रतिवेदन र सोही आधारमा बनेको आयोगले तयार पारेको चिकित्सा शिक्षा सम्बन्धी ऐन संसदमा नपुग्दै हतारमा पुनः प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाउन थालिएको हो। संसदको सामाजिक समितिको बिहिबार बसेको बैठकमा पहिलो चरणमा संशोधन हालेका सांसदका संशोधन प्रस्तावमा दफावार छलफल सुरु भएको छ। त्यसलाई टुङ्गो लगाएर समितिमा पेश गर्न बैठकले उपसमिति समेत गठन गरेको छ। गुपचुप रूपमा गत वर्ष असोज 18 गते स्वास्थ्य मन्त्रालयले संसदमा लगेको विधेयक पुस 12 व्यवस्थापिका संसदमा सामान्य छलफलपछि समितिमा पुगेको थियो। मनमोहन प्रतिष्ठान विधेयक पास गराउन फेरि चलखेल। आजको नागरिक दैनिकमा समाचार छ।
10 माओवादी पार्टी बीचको एकतापछि बनेको नेकपा माओवादी केन्द्रको सांगठनिक स्वरूप अत्यन्तै भद्दा र असान्दर्भिक बनेको छ। 6 जेठको एकता घोषणा सभामा 679 सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएकोमा क्रमशः थप गर्दै 1079 पुर्याइएको छ। ठूलो महाधिवेशन आयोजक समिति बनाइएको भन्दै आलोचना भइरहेकै अवस्थामा केन्द्रले सचिवालय र पोलिट ब्युरो सदस्य समेत असान्दर्भिक ढंगबाट निकै भद्दा हुने गरी गठन गरेको छ। पार्टी कार्यालय पेरिस टाँडामा हिजो बसेको बैठकले 225 सदस्य पोलिट ब्युरो घोषणा गरेको छ भने 85 सदस्य सचिवालय समेत गठन गरेको छ। पार्टी एकता हुनु राम्रो कुरा हो, महाधिवेशन आयोजक समिति सदस्य हिमाल शर्माले भन्नुभयो, तर संगठनको संरचनामा अराजकता पैदा भएको छ। यसैबीच सत्तारूढ दल एमाले सबै भ्रातृ संगठन सहित पार्टी कमिटी संघीय संरचना अनुसार गठन गर्ने गृह कार्य अघि बढाएको छ। संविधानको कार्यान्वयनमा दृढताका साथ उभिएको एमाले संविधानकै व्यवस्था अनुसार आफ्नो सांगठनिक संरचना सहित भ्रातृ संगठनहरूलाई समेत सोही अनुसार अगाडि बढाउने गरी गृह कार्य अघि बढाएको हो। एमाले सचिव एवं मोर्चा संगठन प्रमुख गोकर्ण विष्टका अनुसार संविधानमा भएको व्यवस्था अनुसार पार्टी र भ्रातृ संगठनका कमिटी संघीय संरचना अनुसार गठन गर्ने तयारी अघि बढाइसकिएको छ। राजधानी दैनिकमा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
हिमालयज अन टप, the best super premium Himalayan natural spring water. Direct from 3,000 meter height of Langtang Himalaya range. Filtered by microfilter and ultraviolet sterilization system. Automated bottling system with no human touch. Recognized as baby feeding water all across the world. Himalaya's spring water. Himalaya's on top. Water from glacier. To learn more, please log on to himalayaswater.com.
ओहो, इन्जिनियर बाबु नमस्कार है। नमस्कार।
नमस्कार बुवा, नमस्कार। भित्रै बसौ न, कति कामले पाल्नु भयो?
घर बनाऊ के भनेर बाबु पहिले विचार नपुर्याउ त अहिले दुःख पाइयो। कसरी बनाउने भनेर म त बाबुसँग नै सल्लाह गरौँ कि भनेर आएको
हो बुवा। नेपाल अझै पनि भूकम्पको जोखिममा रहेको छ, त्यसैले अबका भौतिक संरचना निर्माणमा विशेष ध्यान दिनै पर्छ, तर आत्तिनु पर्दैन। तपाईँको घरको सुरक्षाको जिम्मा लिनेछ इन्को प्यानलले।
आजको निर्माणले भोलिको भविष्य सुरक्षित गर्नको लागि आवश्यक छ इन्को प्यानल। आफ्नो चाहना अनुसारको भौतिक संरचना निर्माण गर्न सकिने अनि गर्मीमा शीतल, जाडोमा तातो, आगो, पानी र हुरी प्रतिरोधात्मक इन्को प्यानल। थप जानकारीको लागि इन्को प्यानल इन्डस्ट्रिज प्राली, गोठाटार 8 काठमाडौँ, फोन 01-621-7888।
यो हो थाहा संचार नेटवर्क, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा thahasanchar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। वर्षा सुरु हुनै लाग्दा जीप लिएर मनाङ जाने चालकलाई यतिखेर भ्याइ नभ्याइ छ। लमजुङ बेसी सहरबाट सदरमुकाम चामे हुँदै अन्तिम गाविस खाङसारसम्म पुग्ने जीपको लर्को छ। बाँदर लड्ने भीर पहरामा गाडी चलाउनु परे पनि चालकहरू खुसी छन्, किनकि कमाई मनग्ञ छ। जाँदा दैनिक उपभोग्य वस्तु र अन्य सामान लैजान्छन् भने फर्कँदा विदेशी पर्यटक पाउँछन्। हतारो र भ्याइ नभ्याइ यसकारण पनि छ कि केही दिनमा वर्षा लागेपछि यो बाटोमा गाडी गोड्न सक्दैन र मनाङमा गाडी चल्दैन। त्यसबेला कच्ची सडक बिग्रने भएकाले लमजुङको साङ्गेसम्म मात्रै हो यातायातका साधन चल्ने। हुन त बेला बेलामा हिमपातका कारणले पनि सडक अवरुद्ध हुने गर्दछ। बेसी सहर चामे सडकमा दैनिक 60-100 हाराहारीमा साना सवारी आवत गर्छन्। सडकमा पर्ने तिमाङ, म्यादी र क्याम्पे जस्ता खतरनाक पहरा काटेर बनाएको सडकमा गाडी गुडाउने आँटिला चालकको कमाई पनि राम्रै भइरहेको छ। जति कठिन अवस्था हुन्छ त्यति नै बढी रकम कमाई हुन्छ। मनाङका सडकमा 3 वर्ष यता जीप चलाउँदै आएका लमजुङ भुलभुलेका चालक चक्र गुरुङले भन्नुभयो, अरू ढुवानीका साधन ट्र्याक्टर र ट्रकमा सुविधाजनक यात्रा नहुने भएकाले मनाङमा व्यापारीको रोजाई जीप नै हो। यात्रुलाई पनि हुने र सामान ओसार्न पनि मिल्ने भएकाले केही व्यापारीले जीप किनेका छन्। पहरामा जीपको तछाड मछाड, कान्तिपुर दैनिकमा समाचार छ।
आज बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर 4.4 रेक्टर स्केलको पराकम्प गएको छ। बिहान 5:10 जाँदा सिन्धुपाल्चोकको किउल नजिक केन्द्रबिन्दु रहेको 4.4 रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो। एकाबिहानैको धक्का सिन्धुपाल्चोक आसपास र काठमाडौँ उपत्यकामा महसुस गरिएको थियो। पराकम्पका कारण सिन्धुपाल्चोकको किउल आसपासका नागरिक केही बेर घर बाहिर निस्किएका थिए। अघिल्लो वर्षको वैशाख 12 गएको 7.6 रेक्टर स्केलको गोर्खा भूकम्पपछि पराकम्प आउने क्रम चलिरहेको छ। अहिलेसम्म 4 रेक्टरमाथिका 459 पराकम्प गएको केन्द्रले जनाएको छ।
सर्वोच्च अदालतका न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलासले 11 न्यायाधीश सिफारिसको निर्णय रोक्न माग राखेर गरिएको रिटलाई दरपिट गर्नु त्रुटिपूर्ण रहेको उल्लेख गरेको छ। न्याय परिषदद्वारा गरिएको 11 न्यायाधीश सिफारिसको निर्णय रोक्न माग राखेर अधिवक्ता पूर्णचन्द्र पौडेलले पेश गरेको रिट दर्ताका लागि दिएको आदेश हिजो सार्वजनिक भएको छ। सर्वोच्च प्रशासनबाट दरपीठ आदेश मार्फत दर्ता इन्कार गरिएको रिटमा सुनवाई अघि बढाउन उपाध्यायको इजलासबाट मंगलबार आदेश भएको थियो। सर्वोच्चका रजिस्ट्रार श्रीकान्त पौडेलबाट भएको दरपीठ आदेश बदर भएपछि सुनवाई प्रक्रिया अघि बढ्ने बाटो खुलेको थियो। आदेश अनुरूप रिट आज दर्ता हुने क्रममा रहेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
पाँचथर थर्पु छ दोरम्बाकी चन्द्रमाया लिम्बुले केही दिन अघि जंगलमा च्याउ फेला पार्नुभयो। त्यसलाई घर ल्याएर तरकारी बनाउनुभयो। परिवारका सबैले मिठो मानेर खाए, तर केही मिनटपछि नै उनीहरूलाई रिङ्गाटा चलेर बान्ता हुन थाल्यो। तीन छोराछोरी आँखै अघि बेहोस भए। उनीहरूलाई छरछिमेकीले जसोतसो जिल्ला अस्पताल फिदिम ल्याए। त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो। उपचारकै क्रममा लिम्बुका 5 छोरा प्रसन्नको हिजो मृत्यु भयो। त्यही च्याउ खाएर यसअघि उहाँका 2 छोरी एलिजा र पुष्पलताको ज्यान गइसकेको छ। पाँचथरकै आङ्ना 1 वीरेन्द्र मायङ्ला को भान्सामा पनि अघिल्लो बुधबार जंगलबाट ल्याएको च्याउको तरकारी पाक्यो। त्यो खाने बित्तिकै उहाँको परिवारै सिकिस्त हुन पुग्यो। बिरामीले गरेको बान्ता खाएर कुखुरा पनि मर्यो। त्यो कुखुराको मासु पकाएर खाने एक महिला गम्भीर बिरामी परिन्। च्याउ खाएर बिरामी परेकालाई सुरुमा गाउँमै धामी झाँक्री लगाएर राखियो, तर विषको 19 नभएपछि सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइयो। त्यहाँ पनि उपचार नभएपछि बीपी प्रतिष्ठान पुर्याइएका वीरेन्द्र, उहाँकी पत्नी पद्ममाया, छोरीहरू सोनिका, कविता र भाउजू मनकुमारीको मृत्यु भइसकेको छ। वीरेन्द्रका 2 छोरी उपचारपछि केही निको भएका छन्। यसैबीच बर्खा लाग्ने बित्तिकै ओसिलो ठाउँमा जथाभावी उम्रिएका विषालु च्याउ खाँदा कतिपयले ज्यानै गुमाउन पुगेका छन्। कतिपयको ज्यान सङ्कटमा छ। 3 अघि चितवनको चौकीडाँडामा जंगलमा पाइने लोभलाग्दो कुखुरा फुले च्याउ खाँदा स्थानीय बुद्धिबहादुर प्रजासहित उहाँका परिवारका 5 ज्यान गुमाए। पूर्वी चितवन वीरेन्द्रनगरस्थित तामाङ परिवारका 6 खेतबाट ल्याएको विषालु च्याउ खाँदा बिरामी परे। च्याउ नचिन्दा क्षति, 10 10 मृत्यु, दर्जनौ बिरामी, 12 20 चिन्नै कठिन। आजको नागरिकमा समाचार छ।
सुन्दा अनौठो लाग्ला, तर प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चालाई वार्ताको आह्वानसहित पठाएको विशेष पत्र आन्दोलनकारी नेताले 10 बल्ल पाए। ओलीले जेठ 10 लेखेको पत्र हिजो तमलोपा कार्यालयमा पुगेको हो। तमलोपा अध्यक्ष महन्त ठाकुरले बैठकमा बोल्दा बोल्दै प्रधानमन्त्री कार्यालयका कर्मचारीले पत्र दिएर गएको स्रोतले बताएको छ। मोर्चा नेताहरूले पत्र प्राप्त हुन कसरी 10 लाग्यो भन्ने जिज्ञासा व्यक्त गरेका छन्। संचार मन्त्री शेरधन राईले भने हिजोको मन्त्री परिषदको बैठकको निर्णय सुनाउने क्रममा आफूले नै मोर्चा नेताको घर घरमा पुगेर चिठी बुझाएको बताउनु भएको थियो। मोर्चालाई वार्ताका लागि पत्र नआएको र आन्दोलनलाई अशान्ति भनिएकाले वार्तामा सरकारी गम्भीरता नदेखिएको मोर्चाको ठहर छ। बैठक हुँदाहुँदै एकजनाले चिठी बोकेर ल्याएका थिए। संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो, त्यो वार्ताका लागि आह्वान भन्दा पनि हामीले प्रधानमन्त्रीलाई वैशाख 30 पठाएको पत्रको जवाफ थियो, त्यतिकै आधारमा वार्तामा जाँदैनौ। तमलोपा अध्यक्ष महन्त ठाकुरले ओलीले घाटका बेला राजनैतिक कुरा नगर्ने, व्यक्तिगत कुरा मात्रै गर्ने भएकाले संवेदनशीलताको कमी रहेको बताउनुभयो। मोर्चालाई प्रधानमन्त्रीको आह्वान, पत्र पुग्ने 10 कान्तिपुर दैनिकमा समाचार छ।
10 10,000 मेगावाट जलविद्युत उत्पादन गर्ने बजेट मार्फत नै घोषणा गरेको सरकारले डिजेल प्लान्ट ल्याउन तयारी सुरु गरेको छ। झण्डै 80 बराबरको डिजेल प्लान्ट ल्याउने तयारीका लागि नेपाल विद्युत प्राधिकरणको उत्पादनका उपकार्यकारी निर्देशक शेरसिंह भातको संयोजकत्वमा समिति गठन गरेर धमाधम काम भइरहेको छ। जेठ 1 साता गठित समितिमा योजना र वितरण तथा ग्राहक सेवाका उपकार्यकारी द्वय राजीव शर्मा र गोपाल बाबु भट्टराई रहेका छन्। स्रोतका अनुसार संयोजक भाटले प्रेसर छ, छिटो सकौँ भन्दै सहकर्मीहरूलाई भन्दै आउनु भएको छ। डिजेल प्लान्ट भित्राउन मिल्ने गरी प्रतिवेदन लेख्न शर्मा र भट्टराई त्यति उत्साहित छैनन्। भाटकै पहलमा प्राधिकरणले 82 मेगावाट क्षमताको तल्लो सोलो आयोजनाको बिजुली डलरमा खरिद गर्ने सम्झौता गरेको थियो। फेरि डिजेल प्लान्टको तयारी आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
गत वर्ष एसएलसी परीक्षाको आवेदन फारम भरेका मध्ये झण्डै 7,500 विद्यार्थी अयोग्य रहेको पाइएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरमा कुल 7,400 विद्यार्थी अयोग्य भएको पाइएको हो। परीक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रीले एसएलसीको परीक्षा फारम भरेका तर हाजिरी नपुगेर उनीहरू अयोग्य देखिएको जानकारी दिनुभयो। 2072 एसएलसीमा नियमित र एक्जाम टेटतर्फ गरी 6,122 परीक्षार्थी सहभागी भएका थिए। फारम पहिले नै भर्ने गरेको तर त्यसपछि विद्यार्थीले स्वेच्छाले पढाई छाडेकाले हाजिरी नपुग्ने गरेको उहाँको भनाइ छ। नयाँ पत्रिका दैनिकले समाचार छापेको छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
आकर्षक ब्याज दर मञ्जुश्री फाइनान्सियल इन्स्टिट्युसनमा नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त मञ्जुश्री फाइनान्सियल इन्स्टिट्युसनमा निक्षेप खाताहरूमा आकर्षक ब्याज दर,
बचत खातामा 6.5% र मुद्दती खातामा 7.75% सम्म,
साथै सुलभ कर्ज चाहिएमा मञ्जुश्री फाइनान्सियल इन्स्टिट्युसन नयाँ बानेश्वर, फोन 4782517 न्यू रोड 42-22-103 र नारायणगढ 056-571-203 मञ्जुश्री फाइनान्सियल इन्स्टिट्युसन लिमिटेड।
मध्यपश्चिम क्षेत्रको सफलतासँगै हेलो नेपाल जीएसएम मोबाइल सेवा अब सुदूरपश्चिम र पश्चिमाञ्चलमा निकटदेखि विकटसम्मका उपभोक्ताहरूले अब प्रयोग गर्न सक्नुहुन्छ हेलो नेपालको विश्वसनीय र गुणस्तरीय सेवा। हाम्रा विभिन्न सर्भिस प्याकेजहरूबारे जानकारी लिन नजिकैको बिक्री केन्द्रमा सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि हेलो नेपालका प्रयोगकर्ताहरूले 333 र अन्य नेटवर्कका प्रयोगकर्ताहरूले 9638-20-33-33 सम्पर्क गर्नुहोस् अथवा लग इन गर्नुहोस् www.hellonepalgsm.com।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
नेपाल परिवेशमा अब बाँकी समाचार। भारतले गरेको 5 महिना लामो नाकाबन्दीका कारण स्वदेशी उद्योग धराशायी बनेका छन्। चालु आर्थिक वर्षको पहिलो 6 महिनामा उत्पादनमूलक उद्योगको क्षमता 39.5% मात्रै उपयोग भएको छ। नाकाबन्दीले पेट्रोलियम पदार्थको अभावसँगै कच्चा पदार्थ भित्र्याउन नसक्दा उद्योगहरूको उत्पादन खुम्चिएको हो। नाकाबन्दीका बेला दैनिक अत्यावश्यकीय वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन बढे पनि अधिकांशको खुम्चिएको छ। अघिल्लो वर्षको यसै अवधिमा उद्योगहरूले क्षमताको 51.3% उत्पादन गरेका थिए। उत्पादकत्वमा गिरावट आउँदा कुल गृहस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान खुम्चिएर 5% सीमित भएको छ। आर्थिक वृद्धिमा उद्योग क्षेत्रको योगदान 1% भन्दा पनि न्यून छ। औद्योगिक उत्पादन झन खुम्चियो। आजको कारोबार दैनिकमा समाचार छ।
आगामी आर्थिक वर्ष प्राविधिक सहायता घट्ने भएको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको तुलनामा यस्तो सहायता 3 अर्ब रुपियाँले घट्नेछ। मन्त्रालयले आगामी आर्थिक वर्ष 2073-74 22.47 अर्ब रुपियाँ प्राविधिक सहायता मार्फत खर्च हुने विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षमा यस्तो सहायता 25 अर्ब खर्च हुने अनुमान अर्थले गरेको थियो। अर्थ मन्त्रालयले बजेट ल्याएपछि प्राविधिक सहायताको विवरण सार्वजनिक गर्ने चलन छ। अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले सञ्चालन गर्ने कार्यक्रम मार्फत 15.77 अर्ब कार्यक्रम सञ्चालन हुनेछ। चालु आर्थिक वर्ष आइएनजिओबाट 9 अर्ब रुपियाँ प्राविधिक सहायताका रूपमा खर्च हुनेछ। प्राविधिक सहायता 3 अर्बले घट्ने अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
युरोपेली जहाज निर्माता कम्पनी एयरबसले नेपाल वायुसेवा निगमको चालक दल, उडान सञ्चालन र इन्जिनियरिङ पक्ष अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन 5 विज्ञ निशुल्क उपलब्ध गराएको छ। यी विज्ञ निगमले आफै व्यवस्था गर्ने हो भने मासिक 5 करोड रुपियाँसम्म खर्च गर्नुपर्ने हुन्छ। तर आफ्नो नयाँ सदस्य निगमलाई एयरबसले सित्तैमा ती विज्ञ उपलब्ध गराएको हो। 5 विज्ञमध्ये 2 जना प्रशिक्षक पाइलट, 2 जना क्याप्टेन र 1 जना इन्जिनियर छन्। एयरबसबाट निशुल्क उपलब्ध गराएका विज्ञले बिहिबारबाट काम सुरु गरेका छन्। वायुसेवा निगमका महाप्रबन्धक सुगत रत्न कंसाकारले भन्नुभयो, पहिलो चरणमा अपरेसन र इन्जिनियरिङ विभागको काम कारवाहीबारे अध्ययन गरिरहेका छन्। यसबाट हाम्रो उडान प्रभावकारितामा उल्लेख्य सुधार आउने विश्वास छ। प्रशिक्षक पाइलट एयरबसबाट सित्तैमा नागरिक दैनिकमा समाचार छापिएको छ।
खानीखोला हाइड्रो पावर कम्पनीले जारी गरेको प्राथमिक निष्कासनमा करिब 85 गुणा बढी आवेदन पर्यो। 9,31,00,000 रुपियाँ बराबरको सेयरका लागि आवेदन माग गरेकोमा करिब 8 अर्ब रुपियाँ बराबरको सेयर माग भएको छ। जलविद्युतको सेयरमा यति धेरै माग भएको यो पहिलो घटना भने होइन। यसअघि जलविद्युत विकास कम्पनीले 2 अर्ब रुपियाँ बराबरको सेयर निष्कासन गरेको थियो। त्यसमा 46 अर्ब रुपियाँ बराबरको आवेदन पर्यो। यस्तै न्यादी ग्रुपको प्राथमिक निष्कासनमा पनि आवेदन गरेभन्दा करिब 90 गुणा बढी आवेदन परेको थियो। यसले जलविद्युतप्रति सर्वसाधारणको ठूलो आकर्षण भएको देखाउँछ। अझ जलविद्युत विकास कम्पनीले त कुन आयोजनामा लगानी गर्ने हो भन्ने टुङ्गो नहुँदा पनि त्यति धेरै आवेदन पर्यो। तर यसबीचमा धेरै सर्वसाधारण लगानीकर्ताले नबुझेको र कम्पनी तथा विज्ञहरूले बुझाउन नचाहेको वा नसकेको विषय कम्पनीको स्वामित्वबारे हो। जलविद्युत ऐनले लगानीको प्रकृति हेरी 25 देखि 35 वर्षपछि कम्पनीको स्वामित्व निशुल्क सरकारलाई हस्तान्तरण गर्नुपर्छ। जलविद्युत कम्पनीमा सबै संस्थापक र सर्वसाधारण लगानीकर्ता बराबर हुन्छन्। त्यसकारण कम्पनीको स्वामित्व सरकारमा हस्तान्तरण हुँदा सर्वसाधारण लगानीकर्ताको लगानी पनि स्वतः सरकारको हुन्छ। यसका बारेमा अधिकांश लगानीकर्ता अनभिज्ञ छन्। जलविद्युतको सेयरमा अन्योल कान्तिपुर दैनिकमा समाचार छ।
नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जालाई कडाई गर्ने भएको छ। सेयर बजार उच्चबिन्दुमा पुगेसँगै यस क्षेत्रमा प्रवाह भएको कर्जामा जोखिम बढ्न सक्ने भन्दै केन्द्रीय बैंकले कडाई गर्न लागेको हो। मर्जिन लेन्डिङ भनिने यस्तो कर्जा सेयर बजारको उतार चढाव अनुसार राष्ट्र बैंकले खुकुलो र कसिलो गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा बढाउँदा धितोपत्र बजारमा समेत अनावश्यक चलखेल भएको भन्दै केन्द्रीय बैंकले यसलाई सच्याउन खोजेको हो। राष्ट्र बैंकका अधिकारीहरूले धितोपत्रको दोस्रो बजार निरन्तर बढ्नुमा सेयर धितो कर्जामा रहेको खुकुलो नीति नै प्रमुख कारण रहेको विश्लेषण गरेका छन्। बैंकले सेयर धितो कर्जा दिँदा 180 कार्यदिनको औसत मूल्यको 50 देखि 60% मात्रै धितो राखी कर्जा दिने व्यवस्था गर्न लागेको छ। सेयर धितो कर्जामा कडाई गर्ने तयारी कारोबार दैनिकमा समाचार छ।
जिल्ला शिक्षा कार्यालय सिराहाको मुख्यद्वार अगाडि मुसार जातिको बाक्लो बस्ती छ। प्रत्येक वर्ष नयाँ शैक्षिक सत्र आएपछि विद्यालय भर्ना अभियान सञ्चालन हुन्छ। तर यो बस्तीका बालबालिका कहिले विद्यालय जाँदैनन्। 60 घर मुसार परिवार रहेको बस्तीका 11 वर्ष उमेरका 123 जना बालबालिकाले अहिलेसम्म विद्यालय टेकेका छैनन्। शिक्षा कार्यालय अगाडि रहेको मुसार बस्तीमा अहिलेसम्म कसैले पनि 5 कक्षा उत्तीर्ण गर्न नसकेको स्थानीय चलितर सदायले बताउनुभयो। शिक्षा कार्यालय अगाडि रहेको बस्तीमा कसैको आँखा पुग्न नसकेको स्थानीय अशोक यादवको भनाइ छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
विश्वमै दुर्लभ मानिएको चिर कालिजको व्यापक चोरी शिकार हुने गरेको पाइएको छ। जाजरकोट जिल्लाका नायकबाडा, रोकाया गाउँ, रामीडाँडा, सक्ला, खगेनकोट, लह, रग्दा, भगवती, पैङ्क, ढिमे, झाप्रा, अर्छनी लगायत 15 भन्दा बढी गाविसम्म पाइने चिर कालिजलाई स्थानीय शिकारीले पासो थापेर मार्ने गरेको राष्ट्रिय पन्छी संरक्षण संघका सदस्य गोविन्द बहादुर सिंहले बताउनुभयो। दुर्लभ चिर कालिजको चोरी शिकार बढ्दै आजको राजधानी दैनिकमा समाचार छ।
3 वर्षदेखि नेपालले लगातार गैंडा संरक्षणमा 0 शिकार वर्ष मनाइरहेको छ। अर्थात् यस अवधिमा एउटा पनि गैंडाको चोरी शिकार भएको छैन। गैंडा बस्ने त्यही जंगलमा बाघको चोरी शिकार भने बढेको छ। गैंडा संरक्षणमा नेपालले खेलेको भूमिकाको अन्तर्राष्ट्रिय प्रशंसा भइरहँदा बाघको चोरी शिकार बढ्दा चिन्ता व्यक्त भइरहेको छ। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक डाक्टर महेश्वर ढकाल गैंडाको तुलनामा बाघको संरक्षणमा सफलता पाउन नसकेको स्वीकार गर्नुहुन्छ। नेपाल र भारतमा बाघको चोरी शिकारमा 8 समूह सक्रिय रहेको खुलेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। झण्डै 1,00,000 चमेराले अस्ट्रेलियाको एउटा सहरलाई नियन्त्रणमा लिएपछि अस्ट्रेलिया सरकारले अन्ततः आपतकालको घोषणा गरेको छ। मुस्किलले 11,000 मानिस बसोबास गर्ने न्यू साउथ वेल्समा चमेराको आतंक मचिएपछि सरकारले संकटकाल घोषणा गरेको हो। यो सहरका प्राय सबै स्थान र रुखका हाँगामा चमेरा देख्न सकिन्छ। यतिसम्म कि चमेराकै कारण त्यहाँका मानिस हिँडुल गर्न सकेका छैनन्। गाउँबस्ती, रुख, घरका छत, बरण्डा लगायत सबै खाली ठाउँमा चमेरा मात्रै देखिन्छन्। 1,00,000 संख्यामा रहेका चमेराको अतिक्रमणपछि अस्ट्रेलियाले सहरमा आपतकाल घोषणा गरिएको छ। खैरो टाउको भएका यी प्राणीलाई सरकारले आधिकारिक रूपमा जोखिममा रहेका प्राणीका रूपमा सूचीकृत गरेको छ। यही कारणले अधिकारीले तत्काल चमेरा मार्न सकिरहेका छैनन्। जनावर अधिकार कर्मीले धैर्य प्रदर्शन गर्न सरकार र सर्वसाधारणलाई अपील गरेका छन्। सरकारले आपतकाल घोषणा गरेपछि पनि तत्कालै यो समस्या समाधान नहुने विश्लेषक बताउँछन्। चमेरालाई स्थानान्तरण गर्ने विषयमा सरकारले जनावर अधिकारवादीसँग सल्लाह गरेको छ। वातावरणविदले त्यहाँको बस्ती स्थानान्तरण गर्न सुझाव दिएका छन्। त्यहाँ बसोबास गर्ने मानिसलाई अन्यत्र सारेर लोपोन्मुख प्राणीको रक्षा गर्नुपर्ने उनीहरूले माग गरेका हुन्। आजका पत्र पत्रिकामा समाचार छ।
अब खेल समाचार। विपना परियारले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको दोस्रो दिन हिजो अर्को विद्यालय स्तरको राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। दशरथ रङ्गशालामा विपनाले छात्रा लङ जम्पमा 5.09 मिटर जम्प लगाउँदै पश्चिमाञ्चलकी कृष्ण चौधरीले 2069 सालमा बनाएको 4.77 मिटरको कीर्तिमान भङ्ग गरिन्। बुधबार विपनाले ट्रिपल जम्पमा 10.52 मिटर हामफाल्दै विद्यालय स्तरको कीर्तिमान बनाएकी थिइन्।
र गैराती भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्ल्याण्डले पोर्चुगललाई पराजित गरेको छ। युरोकपको तयारी स्वरूप भएको खेलमा 10 खेलाडीमा समेत पोर्चुगललाई इङ्ल्याण्डले 1-0 गोलले पराजित गरेको हो। ब्रुनो आल्भेस 35 मिनटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पोर्चुगल 10 खेलाडीमा सीमित भएको थियो। इङ्ल्याण्डको जितमा क्रिस स्मालिङले खेलको 86 मिनटमा गरेको गोल नै निर्णायक बन्यो। गैराती नै भएका अन्य मैत्रीपूर्ण खेलहरूमा मेक्सिकोले चिलीलाई 1-0 र अर्मेनियाले एल्साल्भाडोरलाई 4-0 हरायो भने इरानले म्यासेडोनियामाथि 3-1 जित निकालेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
भारतद्वारा नेपाली भूमि मिचेर पर्सामा जाँच चौकी निर्माण, रौतहटमा 10 बजा मिचेर घर गोठ बनाइयो।
एमाले र माओवादी बीचको भद्र सहमति भद्रगोल बन्दै मन्त्री परिषद भित्रै विवाद।
निजी लगानीमा सञ्चालित कलेजलाई सरकारी प्रतिष्ठान बनाउन चलखेल सुरु, सञ्चालक समेत रहेका संसदीय समितिका सदस्यद्वारा विधेयक पास गराउन दबाव।
अस्ट्रेलियाको साउथ वेल्समा चमेर आतंक, सरकारद्वारा संकटकाल घोषणा।
र राष्ट्रपति रनिङ सिल्डमा विपना परियारको अर्को कीर्तिमान।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने साथी भुवन पौडेललाई धन्यवाद। गीता र नरेन्द्र विदा हुन्छौ, नमस्कार।